الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأنزلنا من المقصرات ماء سجاجا لنخرج به حبا ونباتا وجنات ألفافا إن يوم الفصل كان ميقاتا يوم ينفخ في الصور فتأتون أفواجا وفتحت السماء فكانت سرابا. سناؤ، میں اپنی پرانی یادداشت سے پڑھا تھا. تو فکانت ابوابا، وفتحت السماء فکانت ابوابا وسیرت الجبال فکانت سرابا الى الاخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. پچھلی کلاس میں بہت سارے موضوعات اہم ڈسکس ہوئے تھے. کسی کو کوئی سوال ہے ان میں سے کسی پر تو آپ پوچھ لیجیے گا، لکھ کر کے آپ انٹر کر دیں، انشاءاللہ بیچ میں بھی جواب دینے کی کوشش کریں گے. تو آج ہم معرف القرآن والیوم 8 کے پیج 655 سے پڑھ رہے ہیں، 655. فرماتے ہیں کہ اللہ تعالیٰ نے جو ارشاد فرمایا، وَأَنزَلْنَا مِنَ الْمُؤْثِرَاتِ مَاءً سَجَّاجًا. تو مؤثرات، مؤثرتن کی جمع ہے، جو پانی سے بھرے ہوئے ایسے بادل کو کہا جاتا ہے جو برسنے ہی والا ہو. عصیر آپ نے سنا ہوگا کہ جیسے یہاں پر عرب کنٹریز کے اندر جو جوس ملتا ہے تو جوس کو عصیر کہتے ہیں، عصیر صوت سے، کیونکہ جوس نچوڑا ہوا ہوتا ہے پھلوں سے، پھلوں کو نچوڑ کر کے جوس بنایا جاتا ہے، اس وجہ سے اس کو عصیر کہتے ہیں. تو اس کے لیے مؤثرتن کا لفظ بھی استعمال ہو سکتا ہے، کیونکہ یہ بھی اس کا اسم مفعول ہی ہے. ٹھیک ہے، تو نچوڑے ہوئے کو مؤثرتن کہا جاتا ہے، لیکن یہاں پر مراد یہ ہے کہ ایسے بادل ہوں جو کہ پانی سے بھرے ہوئے ہوں اور بس برسنے ہی والے ہوں. کیونکہ برسنے والے ہوتے ہیں تو پھر ان کو فرشتہ آ کر کے کسی طریقے سے نچوڑتے ہوں گے اور ان میں سے پھر قطرے لے لے کر کے زمین پر اترتے ہیں، جیسے کہ حدیث مبارکہ سے پتہ چلتا ہے نا کہ بارش کا ہر قطرہ جو ہے وہ ایک فرشتہ لے کر کے اترتا ہے. اب کتنے فرشتے ہوں گے ہم تو تصور ہی نہیں کر سکتے. تو اسے معلوم ہوا کہ بارش بادلوں سے نازل ہوتی ہے، جیسے ہمارے حضرت جی جو ہیں وہ بیانات میں اپنے شیخ حضرت مولانا غلام حبیب رحمۃ اللہ علیہ مرشد عالم کو نقل کرتے ہوئے اکثر فرمایا کرتے ہیں کہ وہ کہا کرتے تھے کہ بارش کیسے نازل ہوتی ہے، نہیں بارش کون برساتا ہے، اللہ، لیکن بادل اس کا سبب بن جاتے ہیں. تو اسی طریقے سے یہ ساری چیزیں اسباب ہوتی ہیں. اصل میں تو اللہ تعالیٰ مسبب الاسباب ہوتے ہیں، جو کہ اسباب سے پھر کو استعمال کرتے ہوئے پھر کام کرتے ہیں. تو بارش سے بادل بادل سے بارش نازل ہوتی ہے. تو جن آیات میں آسمان سے نازل ہونے کا ذکر ہے تو ان میں بھی آسمان سے مراد فضائے آسمانی ہو، جیسے کہ قرآن میں بکثرت لفظ سما آسمانی کے لیے آیا ہے. تو لفظ سما قرآن کے اندر نا جو روحانی آسمان ہیں، آسمان ہیں سات آسمان، ان کے لیے بھی استعمال ہوا، لیکن جو یہ مادی اور مادی جو آسمان ہے، فزیکل آسمان جو کہ ہمیں نظر آتا ہے، دنیا کا جو حصہ ہے، وہ بھی مراد ہوتا ہے کچھ آیات میں. جیسے والسماء ذات الرجع، سورۃ الطارق کی آیت ہے، والسماء ذات الرجع والارض ذات الصدع. تو وہاں پر جو آسمان مراد ہے تو اس سے مراد وہاں پر دنیاوی آسمان ہے، کیونکہ یہ جو دنیاوی آسمان ہوتا ہے اس میں اللہ تعالیٰ نے ایسے لیئرز بنائی ہیں، ایٹموسفیئرک لیئرز، کہ جو کہ چیزوں کو واپس لوٹا دیتی ہیں. ٹھیک ہے، تو اس میں یہ پانی بھی، پانی بخارات کی شکل میں اوپر جاتا ہے और फिर वो इस आसमान का हिस्सा बन जाता है बादलों की शक्ल में, और फिर बादल जो है वो अल्लाह ताला हवा के जरिए से उड़ा करके किसी ऐसे मुकाम पर पहुंचा देते हैं कि जहां पर बारिश करवानी मकसूद थी। अब वहां पे जा करके इन बादलों से पानी, वही जो बुखारात की शक्ल में ऊपर गया था वही फिर बारिश की शक्ल में नीचे आ जाता है। तो पानी को इस आसमान ने लौटा दिया ना नीचे। उसी तरीके से जो रेडिएशंस होती हैं और जो यानी वेव्स होती हैं, मुख्तलिफ किस्म की वेव्स होती हैं, तो उन वेव्स को भी जो है ये आसमान लौटाता है किसी शक्ल में। तो फ़ज़ाए आसमानी व समाए ज़ात रज के अंदर मुराद है। और इसी तरह से सूरह मुल्क की जो आयत है वलकद ज़य्यन्ना समाअ दुनिया बिमसाबिहा, कि हमने तहकीक के मुज़य्यन कर दिया दुनिया के आसमान को सितारों से। तो वहाँ पर भी आसमान से मुराद जो है वो दुनिया का आसमान है, फिजिकल आसमान। तो फ़ज़ाए आसमानी मुराद, जैसे कि कुरान में बकसरत लफ्ज़ समा इस मानी के लिए आया है। और या ये कहा जाए कि किसी वक्त बराह रास्त आसमान से भी बारिश आ सकती है तो इसके इनकार की भी कोई वजह नहीं, यानी बादल ना हो उसके बगैर ही बारिश हो रही हो। तो हजरत लिख रहे हैं कि हो सकता है बादल के बगैर भी बारिश हो सकती हो, तो उसके भी इनकार की वजह नहीं। तो मुमकिन है कि इन्होंने भी कोई तहकीक ऐसी करी हो कि बादल के बगैर बारिश हो सकती है, हमें नहीं मालूम, ठीक है। तो लेकिन उमूमी तौर पर ऐसे होता है कि बादल ही को अल्लाह ताला ने बारिश का सबब बनाया तो उसी से बारिश होती है। लेकिन बादल भी तो आसमान का हिस्सा ही है, बस इस तरह से समझ में तो काफ़ी है कि ये बादल भी आसमान ही का हिस्सा होते हैं। कोई आसमान कोई अलग से कोई फिजिकल छत तो है नहीं, ठीक है। तो ये सब चीज़ें मिलकर के ही आसमान बनती हैं, बादल है और इसके अलावा जो जो गैसेस हैं उन सबको मिलकर के ही आसमान कहा जाता है। इन तमाम सनाए कुदरत और इन आमात रब्बानी का जिक्र फरमाने के बाद फिर असल मजमून क़यामत की तरफ रुजू है। ये मुफ्ती शफी रहमतुल्लाह ने जो तफसीर लिखी है ना, ये बड़ी यूनिक तफसीर है। यूनिक इन द सेंस कि ये जो है ना माजी और हाल का एक बेहतरीन इम्तिजाज है इसके अंदर, ठीक है। क्योंकि इन्होंने अपनी तफसीर के अंदर साइंसी बातों को भी नकल किया है, ठीक है। अब जितना भी उस जमाने तक साइंटिफिक इन्वेंशन या डिस्कवरीज हो चुकी थी तो उनको उसी का इल्म था, लेकिन वो जो डिस्कवरीज हो चुकी थी ना, अब उन डिस्कवरीज की बुनियाद पर ही बाकी डिस्कवरीज हो रही हैं, ठीक है। बाकी इन्वेंशन उन्हीं की बुनियाद पर हो रही हैं जो डिस्कवरीज 1950s 1960s के अंदर हो चुकी थी। तो ये बहुत ज़्यादा मुतालिया करने वाले शख्स थे, ठीक है। तो इन्होंने बहुत ज़्यादा मुतालिया किया हुआ था, ताकि यानी दीनी मालूमात तो इनकी बे इंतहा थी ही, लेकिन दुनियावी मालूमात भी इनकी बे इंतहा थी। तो उन्होंने ना फिर उन चीज़ों का जिक्र अपनी तफसीर के अंदर भी किया है। तो इस तरह से इनकी तफसीर के अंदर जो 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 पुरानी तफसीर हैं तो उनका भी मवाद आपको मिलता है, और इसके अंदर लेटेस्ट जो साइंटिफिक एक अंदाज होता है देखने का ना, वो भी आपको इसके अंदर मिल जाता है। और तीसरी बात ये कि इन्होंने जो मुआशरती मसाइल उठाए हैं वो मुआशरती मसाइल भी कमोपेश हमारे ही दौर के मसाइल हैं, ठीक है। यानी हम उन्हीं मसाइल को एक्सपीरियंस कर रहे हैं अपने दौर के अंदर, अगरचे कि वो भी इवॉल्व होते रहते हैं वक्त के साथ, लेकिन अभी इतना ज़्यादा इवॉल्व नहीं हुए हैं कि मुफ्ती शफी रहमतुल्लाह अलैह के दौर के मुआशरती मसाइल जो है वो अब इररेलेवेंट हो गए हों, अब वो हमारे लिए बिल्कुल ही कोई अनहोनी चीज़ बन गए हों, नहीं, बल्कि वो अभी भी हमारे मुआशरे के ऊपर अप्लाई होते हैं। तो इस तरह से ये जो तफसीर है ना, इसमें एक ख़ास किस्म की एक यूनिकनेस है जो कि आज इसको दूसरी तफसीरों में नहीं मिली। इवन उन तफसीरों में भी जो कि इस दौर में लिखी गई है ना, उनमें भी ऐसा इम्तिजाज नहीं नज़र आता, ठीक है। और इसके अलावा ज़ाहिर है इनका अपना तकवा और फिक्र जो थी इनके अंदर, उसकी वजह से जो बरकत इस तफसीर के अंदर है वो तो उसके अलावा है, ठीक है। तो ये तफसीर यानी बहुत ही ज़्यादा यानी अजीब तफसीर है ये मारफू कुरान। तो इसकी कदर करनी चाहिए और उससे फ़ायदा उठाने की कोशिश करनी चाहिए। इसके आगे इन्ना यौमल फसल काना मीकाता, कि यानी फैसले का दिन जिससे मुराद क़यामत है वो एक मुअक्कत और मुतय्यन हद है जिस पर ये दुनिया ख़त्म हो जाएगी जबकि सूर फूंका जाएगा। यानी ये मीकात है, ये एक डिटर्मिंड टाइम है, ठीक है। जैसे मीकात के बारे में आपको पता ही है कि जब आप उमरा करने के लिए जाते हैं मक्का मुकर्रमा, तो नबी अलैहिस्सलाम ने हर डायरेक्शन में एक 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 मुकाम सेट कर दिया कि यहाँ से आगे आप बग़ैर एहराम के नहीं जा सकते। जैसे यलमलम का मुकाम है और ज़ुलहुलैफ़ा का मुकाम है, मदीना मुनव्वरा से आने वालों के लिए ज़ुलहुलैफ़ा का मुकाम है। अगर रियाज से कसीम से आप उमरा करने के लिए जाएं तो जो ज़ातुल क़र्न का मुकाम यहाँ पर आता है ताइफ़ में, तो वहाँ से अहराम बांधना होता है। तो ये सब मीकात हैं, डिटर्मिंड पोजिशंस हैं, ठीक है ना। तो इन डिटर्मिंड पोजिशंस से आगे आप बग़ैर अहराम के नहीं जा सकते। अनफॉर्चुनेटली किस्मती से कुछ लोगों को ये बात नहीं मालूम है, तो इस वजह से ना वो इसकी अहमियत को नहीं समझते, और वो कभी किसी मजबूरी की वजह से समझते हैं कि बग़ैर अहराम बांधे हुए भी आगे जाया जा सकता है, ठीक है। अब ये मजबूरी जो है ना, ये यानी इतनी बड़ी मजबूरी होती नहीं है, लेकिन उनको पता नहीं होता इस बात का। मिसाल के तौर पर एक फैमिली जो है वो उम्रे के लिए जा रही है, ठीक है। अब ख्वातीन थी, उनके अयाम अभी नहीं थे, तो इस वजह से वो उम्रे के सफर पे चल पड़ी। लेकिन जब वो मीकात तक पहुंची तो उस वक्त तक जो है वो उनके अयाम शुरू हो चुके थे, ठीक है। तो अब चूंकि अब वो तो अहराम नहीं बांध सकती, इतना उनको पता है कि वो अहराम नहीं बांध सकती, ठीक है ना, क्योंकि अयाम शुरू हो चुके हैं। लेकिन इतना उनको नहीं पता था कि वो आगे जा नहीं सकती, अगर चली गई आगे तो फिर उनके ऊपर दम वाजिब हो जाएगा। तो ऐसी खवातीन फिर अपनी फैमिली के साथ जो है वो आगे चली जाती हैं, और फैमिली वाले भी जो है ना उनको भी पता नहीं होता, उनको इसकी अहमियत का ख्याल नहीं होता, पता नहीं होता। तो वो भी फोर्स करते हैं खवातीन को कि नहीं नहीं कोई बात नहीं, चलो चलो, ठीक है। तो हम ऐसे लोगों को जानते हैं जो कि जिनको रुक जाना चाहिए था ताइफ के अंदर, वहाँ पे होटल ले लेते, रुक जाते, कोई कमरा ले लेते, ठीक है, और बाकी लोग जो है वो उमरा करके वापस आ जाते, तब ये उनके साथ वापस चली जाती। लेकिन नहीं, पूरी फैमिली के साथ आगे चली गई बगैर आराम के। उसी तरीके से एक हमारे भाई साहब हैं माशाल्लाह, तो वो जो हैं उनके कोई पैर वैर तकलीफ वगैरह थी, कुछ था उनको मसला, ठीक है। तो पूरी फैमिली चूँकि उम्र पर जा रही थी तो अब उनका भी जाना ज़रूरी था। तो वो जो गए ना, तो उन्होंने कहा कि भाई मैं तो मजबूर हूँ और मेरा तो जो है वो पैर में तकलीफ है, तो मैं अहराम नहीं बांधता हूँ। वो माशाल्लाह अहराम के बगैर ही अंदर चले गए, ठीक है। और बाकी लोगों ने उमरा किया, उन्होंने जो है वो खाली तवाफ किया और माशाल्लाह तवाफ करके वापस, ठीक है। अब ना मुफ्ती साहब से पूछा, ना पता है कि भाई क्या क्या करना है, क्या नहीं करना है, ठीक है। तो इस तरह की हरकतें जो हैं वो नहीं करनी चाहिए, पूछ लेना चाहिए। अल्लाह ताला ने आसान बनाया पूछना, तो क्यों नहीं पूछते हैं। तो ये जो मीकात है, तो जगह को भी मीकात कहते हैं, मौकत जगह, और टाइम को भी मीकात कहते हैं। तो क़यामत का जो वक्त है वो प्री डिटरमिंड है, अल्लाह ताला के इल्म के अंदर है, अल्लाह ताला ने उसको सेट किया हुआ है। तो अब वो आगे पीछे नहीं होता रहता है, ठीक है। अब ये जो एक हदीस है जो कि हमने अपने मशायख के बयान में सुनी है ना, कि क़यामत उस वक्त तक नहीं आएगी जब तक के दुनिया के अंदर अल्लाह अल्लाह कहा जाता रहेगा, ठीक है ना, कि ला यकूमु साअतु हत्ता यकूल फि दुनिया, इस तरह के अल्फाज हैं उस हदीस के, हत्ता यकूल अल्लाह अल्लाह, ठीक है, दो दफ़ा अल्लाह उस हदीस के अंदर है, ठीक है, कि जब तक अल्लाह अल्लाह दुनिया के अंदर कहा जाता रहेगा उस वक्त तक क़यामत नहीं आएगी। तो उसके ऊपर फिर मशाइख ने अपनी किताबों में लिखा है कि जब कोई भी बंदा इस दुनिया के अंदर अल्लाह कहता है, एक दफ़ा अल्लाह का नाम लेता है, तो अल्लाह ताला इसराफील अलैहिस्सलाम को हुक्म देते हैं कि क़यामत का सूर फूकने को तुम 40 साल के लिए मुअख्खर कर दो, 40 साल के लिए मुअख्खर कर दो, ठीक है ना। यानी अभी जो मेरे बंदे ने अल्लाह कहा है ना दुनिया में किसी बंदे ने, तो अब उसको 40 साल के लिए मुअख्खर कर दो, ठीक है। तो इसके ऊपर मुशायख फरमाते हैं कि भाई क़यामत जो इस दुनिया के ऊपर कायम होने वाली है, तो क़यामत से बड़ी मुसीबत और कौन कौन सी हो सकती है दुनिया वालों के लिए, तो इस इतनी बड़ी मुसीबत को टालने वाली कौन सी चीज़ है, अल्लाह का ज़िक्र, राइट। अल्लाह का नाम लिया जाएगा तो क़यामत 40 साल के लिए मुअख्खर हो जाएगी। तो भाई इतनी बड़ी क़यामत को जब अल्लाह का ज़िक्र मुअख्खर कर सकता है, तो हमारी ज़िंदगियों में जो छोटी छोटी सी क़यामतें आती रहती हैं, कभी कुछ हमारी मर्ज़ी के ख़िलाफ़ हो गया, कभी कोई मुसीबत आ गई, कभी कोई परेशानी आ गई, तो अगर हम अल्लाह ताला का ज़िक्र करेंगे तो वो मुसीबतें क्यों नहीं टल सकती, ठीक है। तो वो मुसीबतें भी अल्लाह के ज़िक्र से टल जाती हैं, बस बात इतनी सी है कि हम ज़िक्र के मफ़हूम को समझ करके ज़िक्र करें, तो मुसीबतें टलना कोई मुश्किल काम नहीं है। बहरहाल तो वो जो टल जाती है ना क़यामत, तो टलने का मतलब ये नहीं है कि कयामत का कोई टाइम अल्लाह ताला ने डिटरमिन किया हुआ नहीं है, बल्कि ये एक यानी एक डायनेमिक टाइम है, स्टैटिक नहीं है। स्टैटिक का मतलब होता है कि जो सेट किया हुआ पहले से बिल्कुल फिक्स हो, उसको स्टैटिक कहते हैं। और डायनेमिक कहते हैं उस चीज को जो कि चेंज होती रहती है, ठीक है ना, सर्कमस्टांसेस के हिसाब से, रीजंस की वजह से वो चेंज होती रहती है, उसको डायनेमिक कहते हैं। कयामत का जो वक्त है वो मीकाता है, वो स्टैटिक है, वो डायनेमिक नहीं है। तो इस हदीस का फिर क्या मतलब हुआ कि जब कोई बंदा अल्लाह कहता है तो अल्लाह ताला सूरह यानी इस्राफील अलैहिस्सलाम को कहते हैं कि जी 40 साल के लिए मुअख्खर कर दो, तो भाई इसका मतलब ये है कि वो जो स्टैटिक टाइम है ना कयामत का, वो तकदीर अजली में स्टैटिक टाइम है, ठीक है, जिसको क्या कहते हैं, तकदीर मुबरम, अल्लाह ताला की, अल्लाह ताला के इल्म, इल्म इलाही, इल्म इलाही इज इक्वल टू तकदीर मुबरम इज इक्वल टू तकदीर अजली, ठीक है, जो कि अल्लाह ताला का इल्म है, उसके अंदर तो वो प्री डिटरमिन टाइम है। तो फिर ये जो चेंजेस आते हैं ये किसके अंदर आते हैं जी, अगर आप लोगों से जवाब पूछा जाए इसका, कि ये जो कयामत के दिन जो तब्दील होते रहते हैं, फिर ये कहाँ तब्दील होता है, अगर तकदीर मुबरम के अंदर कयामत का टाइम फिक्स है तो फिर ये तब्दीलियाँ कहाँ से कहाँ आती हैं, किसी को याद है, तकदीर मुअल्लक के अंदर, ठीक है, जज़ाकअल्लाह, बिल्कुल सही जवाब दिया आपने, तकदीर मुअल्लक, जो लटकी हुई तकदीर है ना, सस्पेंडेड तकदीर, ठीक है ना, जो कि तब्दील होती रहती है लोगों के अमाल की वजह से, नेकी करते हैं तो उनके लिए जो रिस्क लिखा हुआ होता है पहले से, वो रिस्क जो है वो बढ़ा दिया जाता है, और गुनाह करते हैं तो उनका रिस्क जो है वो घटा दिया जाता है। ये घटाना बढ़ाना ये तकदीर मुबरम में नहीं हो रहा होता, ये तकदीर मुअल्लक में हो रहा होता है। उसी तरीके से कयामत का भी जो आगे बढ़ाना है ये तकदीर मुअल्लक के अंदर हो रहा होता है। तकदीर मुबरम के अंदर तो ये सब ये भी लिखा हुआ है, तकदीर मुबरम के अंदर तो ये भी लिखा हुआ है कि किस बंदे ने कब अल्लाह अल्लाह कहना है, और जब उसने अल्लाह अल्लाह कहना है तो उस वक्त इस्राफील अलैहिस्सलाम ने अपने काउंटर को जो है वो 40 साल के लिए मुअख्खर कर देना है, 40 साल के बाद मैंने अब सूर फूंकनी है, ये सब कुछ लिखा हुआ है तकदीर मुबरम के अंदर, ठीक है। तो एक मुअक्कत और मुतय्यन हद है जिस पर ये दुनिया खत्म हो जाएगी जबकि सूर फूंका जाएगा, और दूसरी आयात से मालूम होता है कि नफ़े सूर दो मरतबा होगा, पहले नफ़खा यानी पहले नफ़खा का मतलब होता है फूंकना ना, यौम युनफ़खु फिस्सूर फतातून अफवाजा, युनफ़खु अनफ़खा युनफ़खु इनफ़ाखन, यानी फूंकना, टू ब्लो, जैसे कि जो सूरह कहफ की तफसीर फॉलो कर रहे हैं तो उसमें क्या था कि ज़ुल्क़रनैन ने जब वो दीवार बनाई लोहे की दीवार, तो उसको फिर उसके अंदर फिर आग लगाई ना, वो जो लकड़ियाँ, प्लीज म्यूट कर लीजिए, तो जो उन्होंने लकड़ियाँ रखी थी तो लकड़ियों में आग लगा दी, और आग लगाने के बाद उस आग को धूंका, धूंका का मतलब क्या होता है, फूंका उस आग को, क्योंकि हवा झलने से आग बढ़ती है, तो उसको यानी उस वहां पर भी ना यही इस लफ्ज इस्तेमाल होता है, युनफ़खूना या युनफ़खु का लफ्ज इस्तेमाल होता है कि फूंका उस आग को ताकि वो आग और भड़के, और वो जो लोहे की दीवार बनाई गई है वो लोहे की दीवार पिघल जाए, और फिर उसके ऊपर उन्होंने तांबा उंडेल दिया ताकि वो दीवार जो है वो फिस यानी स्लिपरी भी बन जाए, कोई उसके ऊपर चढ़ ना सके। तो ये नफ़खा जो है ये फूंकने को कहते हैं। तो पहले नफ़खे से सारा आलम फिना हो जाएगा, दूसरे नफ़खे से फिर जिंदा और कायम हो जाएगा। इस दूसरे नफ़खे के वक्त सारे आलम के अगले पिछले इंसान अपने रब के सामने फौज दर फौज होकर हाजिर होंगे, ठीक है, क्योंकि पहले नफ़खे से जब आलम फिना हो जाएगा तो जितने जिंदा थे वो भी मर जाएंगे, और जो पहले से मरे हुए थे वो तो पहले ही मरे हुए हैं, तो अब जो है ना वो सारी मखलूक जो है वो मर जाएगी, हत्ता के अल्लाह ताला मलिकुल मौत को भी मौत दे देंगे और इस्राफील अलैहिस्सलाम को भी मौत दे देंगे। जिब्राइल अलैहिस्सलाम तो शायद पहले ही उनका काम तमाम हो चुका होगा, ठीक है, तो अब कोई भी नहीं बचेगा, सिर्फ और सिर्फ अल्लाह ताला की जात बचेगी, ठीक है, यानी अल्लाह ताला की जात मौजूद होगी और कोई भी नहीं जिंदा होगा। और ये जो अरसा होगा ये बहुत लंबा अरसा होगा, یعنی پہلے نفخے کے بعد بہت لمبا عرصہ ہوگا جس کے اندر صرف اور صرف اللہ تعالیٰ کی ذات موجود ہوگی, اور یہ وہی وقت ہوگا جب اللہ تعالیٰ اس وقت یہ فرمائیں گے کیا ولمن الملک اليوم, آج کے دن کس کی حکومت ہے, ٹھیک ہے, آج کے دن کس کی حکومت ہے, اور اس وقت جواب دینے والا کوئی بھی نہیں ہوگا, تو پھر اللہ تعالیٰ خود اس کا جواب دیں گے, للہ الواحد القہار, ٹھیک ہے, اللہ واحد اور القہار کی حکومت ہے آج, اور کسی کی حکومت نہیں ہے. جن جن کو اللہ تعالیٰ نے حکومتیں دی تھیں وہ ساری حکومتیں ختم ہو گئیں, سارے کے سارے مر گئے, سب کی ملکیتیں فنا ہو گئیں, اب صرف اللہ تعالیٰ کی ذات. اچھا پھر اس کے بعد جو دوسرا نفقہ پھونکا جائے گا تو اس کے لیے اللہ تعالیٰ اسرافیل علیہ السلام کو زندہ فرمائیں گے, جب وہ زندہ ہو جائیں گے تب ان کو حکم دیں گے کہ اب آپ اپنے اس وہ جو لاؤڈ سپیکر تھا نا ان کا, لاؤڈ سپیکر اس کی شکل ویسے لاؤڈ سپیکر ہی جیسی ہوتی ہے نا, بالکل ایسے ہی ہوتا ہے, جیسے آپ اپنے بچوں کو کبھی کوئی لاؤڈ سپیکر بنا کر کے دینا چاہیں تو آپ ایک کاغذ لیتی ہیں اور اس کاغذ کو نا آپ رول کر دیں, اور رول کر کے ایک حصے کو ذرا یعنی کھینچ دیں اور دوسرے حصے کو پتلا کر دیں تو یہ لاؤڈ سپیکر بن گیا. اب اس لاؤڈ سپیکر کو بچے جو ہے وہ اپنے ہاتھ میں پکڑ کر کے جو پتلا والا باریک والا حصہ ہوتا ہے اس کے اندر وہ کچھ بولتے ہیں تو آگے سے جو ہے وہ آواز اونچی ہو کر کے سنائی دیتی ہے, اسی کو لاؤڈ سپیکر کہتے ہیں. تو یہ جو سور ہوگا یہ بھی اگزیکٹلی ایسی چیز ہوتی ہے. تو پھر اسرافیل علیہ السلام اس کے اندر دوبارہ سے پھونکیں گے اور پھونکنے سے پھر زندہ اور قائم پورا کا پورا عالم ہو جائے گا. اس دوسرے نفقے کے وقت سارے عالم کے اگلے پچھلے انسان اپنے رب کے سامنے فوج در فوج ہو کر حاضر ہوں گے. حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ لوگ قیامت کے روز تین فوجوں میں تقسیم ہوں گے. فوجوں سے مراد گروپس, ایک فوج ان لوگوں کی ہوگی جو پیٹ بھرے ہوئے لباس پہنے ہوئے سواریوں پر سوار میدان حشر میں آئیں گے, دوسری فوج پیادہ لوگوں کی ہوگی یعنی پیدل جو چل کر میدان میں آئیں گے, اور تیسری فوج ان لوگوں کی ہوگی جن کو چہروں کے بل گھسیٹ کر میدان حشر میں لایا جائے گا. مظہری بروایت نسائی و حاکم و بیہقی, یعنی ان تین حدیث کی کتابوں کے اندر یہ منقول ہے حدیث, اور اس حدیث کو تفسیر مظہری کے اندر قاضی ثناء اللہ پانیپتی رحمۃ اللہ علیہ نے نقل کیا ہے. بعض روایات میں افواج کی تشریح 10 قسم کے افواج سے لی گئی ہے, یعنی اور روایات کے اندر 10 گروپس ڈیفائن کیے گئے, اور بعض حضرات نے فرمایا کہ حاضرین محشر کی بے شمار جماعتیں اپنے اپنے اعمال و کردار کے اعتبار سے ہوں گی, ان اقوال میں کوئی تضاد نہیں, سب جمع ہو سکتے ہیں. یعنی بظاہر تضاد نظر آ رہا ہے نا کہ جی ایک حدیث میں 3 گروپ لکھا ہوا ہے, ایک حدیث میں 10 گروپ موجود ہے, اور کچھ حضرات سے مراد صحابہ ہوں گے یا دوسرے اکابرین ہوں گے, انہوں نے فرمایا کہ نہیں بے شمار گروپس ہوں گے, بہت سارے گروپس ہوں گے. تو اب یہ سارے اقوال تو یعنی ایک دوسرے سے مختلف نظر آتے ہیں, تو فرما رہے ہیں کہ نہیں سب کو جمع کیا جا سکتا ہے. تو اس میں دو باتیں ہیں کرنے کی, ایک تو یہ کہ نبی علیہ الصلوۃ والسلام نے جو یہ بات فرمائی کہ 3 گروپس ہوں گے, تو آپ صلی اللہ علیہ وسلم کوئی کلاس روم میں لیکچر تو نہیں دے رہے تھے نا بیٹھ کر کے کہ بھئی ہاں جی آج تم لوگ آؤ اس لیکچر کے اندر ہم تمہیں یہ بتائیں گے کہ قیامت کے دن کیا کیا ہوگا, اور اس کلاس کے اندر اللہ تعالیٰ نے اس کلاس کے اندر نبی علیہ الصلوۃ والسلام نے قیامت کی ساری تفسیرات بتا دی, ساری کی ساری ایک ہی کلاس کے اندر بتا دی, ٹھیک ہے نا, نہ اس کلاس سے پہلے قیامت کی تفصیلات بتائی تھیں نہ اس کلاس کے بعد قیامت کی تفصیلات بتائی تھیں, بلکہ وہ کلاس آف قیامت, ٹھیک ہے نا, آج کے دن جی قیامت کی کلاس ہوگی تو اس دن قیامت کی ساری تفصیلات بتا دیں. تو اب اس ایک کلاس کے اندر جو باتیں بتائی ہوں گی تو ان یعنی جو باتیں بتائیں تو ان باتوں میں کوئی کانٹرڈکشن نہیں ہونا چاہیے, ادروائز اسی کلاس کے اندر لوگ کہیں گے کہ ابھی تو آپ نے یہ کہا تھا اور اب آپ یہ کہہ رہے ہیں, ابھی تو آپ نے یہ کہا تھا اب آپ یہ کہہ رہے ہیں. ایسا نبی علیہ الصلوۃ والسلام نے نہیں کیا, یہ کوئی کلاس روم دین تو ہے نہیں, ٹھیک ہے. تو پھر کیا ہوتا تھا, پھر یہی ہوتا تھا کہ صحابہ کرام کے کبھی کسی گروپ کے ساتھ نبی علیہ الصلوۃ والسلام بیٹھے ہوئے اور ان کو کوئی بات بتانی شروع کر دی, ٹھیک ہے. اب وہاں پر نبی علیہ الصلوۃ والسلام نے تھوڑی سی تفصیل بتائی کسی معاملے کی, ٹھیک ہے, پھر کبھی اور کسی صحابی کے ساتھ بات ہو رہی تھی, ٹھیک ہے نا, کئی دن گزر گئے, پھر کسی اور صحابی سے بات ہو رہی ہے, اب وہاں پر اسی واقعے کی کے بارے میں بتانا شروع کیا, تو اب جو ہے وہ کچھ اور تفصیلات بتانی شروع کر دی. ٹھیک ہے نا؟ تو پہلا جو گروپ آف صحابہ تھا انہوں نے بھی اس بات کو سن کر کے نوٹ کر لیا, اپنے پاس ذہن میں نوٹ کر لیا, کسی نے جو ہے وہ لکڑی کی چھال پر لکھ لیا, کسی نے درخت کے پتوں پر لکھ لیا, کسی نے کسی طریقے سے اپنے پاس لکھ لیا. اور یہ جو دوسرا انسیڈنٹ تھا جس میں کہ نبی علیہ السلام نے تھوڑی اور تفصیلات بتائیں, وہاں پر جو صحابہ موجود تھے انہوں نے بھی اس کو لکھ لیا. ٹھیک ہے نا؟ انہوں نے بھی اس کو یاد کر لیا, محفوظ کر لیا کسی نہ کسی طریقے سے. ٹھیک ہے؟ اب یہ دونوں حدیثیں ہو گئیں, دونوں باتیں نبی علیہ السلام نے فرمائی, لیکن ایک موقع پر کم تفصیل بیان فرمائی, دوسرے موقع کے اوپر زیادہ تفصیل بیان فرمائی. ٹھیک ہے؟ تو اسی طریقے سے یہ بھی معاملہ ایسا ہی ہے کہ ایک موقع پر نبی علیہ السلام نے تین گروپ کیا ہوتے ہیں, بہت ہائی لیول انفارمیشن دی. ٹھیک ہے نا؟ لیکن کسی اور موقع کے اوپر نبی علیہ السلام نے ڈیٹیلڈ انفارمیشن دے دی کہ نہیں 10 گروپ, تو اب اس کا مطلب یہ نہیں تھا کہ اب 3 گروپ والی بات جو ہے وہ ختم ہو گئی. نہیں, بلکہ اب انہی 3 گروپس کی مزید تفصیلات بیان فرما رہے ہیں. ٹھیک ہے نا؟ اب اسی تفصیلات کے اندر پھر جو اکابرین نے اس حدیث کو سنا, تو اکابرین نے مختلف حدیثوں کو سامنے رکھ کر کے پھر یہ فیصلہ, یہ نتیجہ نکالا کہ بہت سارے چھوٹے چھوٹے گروپس ہوں گے, لیکن ان چھوٹے چھوٹے گروپس کو اگر بڑے گروپس کے اندر جمع کر دیا جائے تو وہ 10 گروپ بنیں گے. پھر ان 10 گروپوں کو مزید جو ہے وہ بڑے گروپس میں جمع کر دیا جائے تو کل 3 گروپس بنیں گے. ٹھیک ہے؟ تو اس طریقے سے ان کو جمع کیا جا سکتا ہے, پہلی بات. دوسری بات یہ کہ انگریزی کا ایک مصرع آپ نے سنا ہوگا کہ where there is a will there is a way. سنا ہی ہے, where there is a will there is a way. ٹھیک ہے نا؟ یعنی اگر آپ کسی کام کو کرنے کا ارادہ رکھتے ہیں, ٹھیک ہے نا, اور آپ کا یعنی مزاج ہے کہ نہیں آپ نے کرنا ہے وہ کام, ارادہ کر لیا آپ نے, یعنی ول پاور آپ نے بنا لی اس کام کو کرنے کی, تو اللہ تعالیٰ کوئی راستہ کھول ہی دیتے ہیں اس کے لیے. ٹھیک ہے نا؟ اللہ تعالیٰ راستہ کھول ہی دیتے ہیں, جہاں چاہ وہاں راہ. ماشاءاللہ, جی بالکل. ٹھیک ہے؟ جہاں چاہ وہاں راہ, وہاں راہ نکل ہی آتی ہے. ٹھیک ہے نا؟ تو یہی معاملہ ہے کہ یہ جو ہمارے اکابرین ہیں نا, مفتی شفیع رحمۃ اللہ علیہ جیسے, جنہوں نے یہ تفسیر لکھی ہے, تو یہ چاہتے ہیں کہ نبی علیہ السلام کی باتوں میں کوئی کانٹرڈکشن نہ ہو. ٹھیک ہے نا؟ کوئی کانٹرڈکشن نظر نہ آئے لوگوں کو, قرآن کی باتوں میں لوگوں کو کوئی کانٹرڈکشن نظر نہ آئے. ان کی یہ چاہ ہے, ان کی یہ ول ہے. جب ان کی ول ہے نا, تو اب ان کانٹرڈکشنز کو ریموو کرنا ان کے لیے بڑا آسان ہو جاتا ہے. ٹھیک ہے نا؟ اپنے ذہن میں بھی ان کے کوئی ڈاؤٹس نہیں آتے, اور دوسروں کو بھی ڈاؤٹس ریموو کرنا ان کے لیے آسان ہو جاتا ہے. ٹھیک ہے نا؟ اپنے شاگردوں کے ذہن میں بھی آنے والے پاسبل ڈاؤٹس کو ریموو کرنا ان کے لیے آسان ہو جاتا ہے. لیکن دوسری طرف کچھ ایسے لوگ بھی ہوتے ہیں کہ جن کے یہاں چاہ نہیں ہوتی یہ والی, رائٹ, یہ چاہ نہیں ہوتی, یہ ول نہیں ہوتی کہ جی ہم جو ہے وہ ڈاؤٹس کو ریموو کریں. یہ قرآن سچی کتاب ہے, نبی علیہ السلام کے سارے فرمان سچے ہیں. اب اس میں اگر مجھے کوئی بات سمجھ میں نہیں آ رہی تو یہ میری سمجھ کی غلطی ہے, یہ قرآن و حدیث کی غلطی نہیں ہے, قرآن و حدیث کی کمزوری نہیں ہے. ٹھیک ہے نا؟ وہ لوگ اس طرح سے نہیں سوچتے, تو ان کے ہاں چاہ نہیں ہوتی. تو جب ان کے ہاں چاہ نہیں ہوتی تو پھر ان کو ہر جگہ کیڑے نظر آتے ہیں, ہر جگہ ہی پرابلم نظر آتے ہیں. ٹھیک ہے نا؟ اور پھر وہ اسی طریقے سے ڈاؤٹس کا شکار ہوتے چلے جاتے ہیں, ہوتے چلے جاتے ہیں, حتیٰ کہ ایک دن آ کر کے کہتے ہیں کہ یہ سب بکواس ہے, نعوذ باللہ, یہ سب جو ہے بکواس ہے. ٹھیک ہے؟ اگر امریکہ میں موجود ہوتے ہیں تو علل اعلان کہہ دیتے ہیں کہ یہ سب بکواس ہے, لیکن اگر پاکستان میں موجود ہوتے ہیں تو ان کی ہمت نہیں ہوتی علل اعلان کہنے کی. ٹھیک ہے نا؟ بس یہ فرق ہے, پاکستان اور امریکہ میں یہ فرق ہے. ٹھیک ہے؟ امریکہ میں ہوتے ہیں تو علل اعلان کہتے ہیں کہ یہ سب بکواس ہے, اور پاکستان میں ہوتے ہیں تو ہمت نہیں ہوتی یہ کہنے کی. لیکن مسئلہ وہی ہوتا ہے, چاہے امریکہ میں ہو چاہے پاکستان میں ہو, مسئلہ وہی ہوتا ہے کہ چاہ نہیں ہوتی, ول نہیں ہوتی, تو اس وجہ سے وے بھی نہیں نکلتا. ٹھیک ہے نا؟ تو اسی وجہ سے سارا کا سارا مسئلہ ہو جاتا ہے. کوئی سوال اس ٹاپک کے اوپر؟ ٹھیک ہے, سب سمجھ میں آ رہی ہے کچھ؟ آگے چلیں. अच्छा, वसुयरतिल जिबालु फकानत सराबा। सुयरत से मुराद ये है कि पहाड़ जो आज सबात व करार में बतौर मिसाल के पेश किए जाते हैं, ये सब अपनी अपनी जगहों को छोड़कर रेजा रेजा होकर उड़ते फिरने लगेंगे, है ना। क्योंकि पहाड़ जो है वो मजबूती की अनामत समझा जाती है, पहाड़ की तरह इसके अंदर मुस्तकिल मिजाजी है, राइट, कहते हैं ना उर्दू के अंदर। तो पहाड़ इसका सिंबल है मुस्तकिल मिजाजी का और सख्त होने का। लेकिन इतने ज्यादा सख्त, बल्कि पहाड़ का तो ये मामला है कि वो खुद सख्त नहीं है, बल्कि उन्होंने पूरी जमीन को भी जोड़ करके रखा हुआ है। क्योंकि पहाड़ों की मिसाल कीनों की मानिंद है, कुरान ने भी यही फरमाया और आज की जियोलॉजी भी यही फरमा रही है कि पहाड़ तो कीनों की मानिंद है, ये पूरी जमीन को जोड़ करके रखने वाले हैं। लेकिन कयामत के दिन ये जमीन को क्या जोड़ेंगे, ये खुद भी रेजा रेजा हो जाएंगे और इतना रेजा रेजा होंगे कि उड़ते फिरने लगेंगे। यानी ये अपनी जगह से, जैसे कील को आप उखाड़ देते हैं, ठीक है ना, कील को आप किसी हैमर के जो पीछे वाला हिस्सा होता है या किसी प्लास से पकड़ करके उखाड़ दें और जमीन पे छोड़ दें, फिर उसके बाद वो जमीन यानी वो जो सरफेस है जिसके ऊपर कील पड़ी हुई है, अगर वो सरफेस जो है वो हिलना जुलना शुरू कर दे, तो अब क्या होगा, वो कील जो है वो चलना शुरू हो जाएगी, राइट, लुढ़कना शुरू हो जाएगी। तो अगर वो इतना लुढ़के के हत्ता के वो टूट करके रेजा रेजा हो जाए, ठीक है, तो कयामत के दिन ये जो पहाड़ हैं ये पहले तो जमीन से बाहर निकल आएंगे और उसके बाद ये चलना शुरू हो जाएंगे, यानी लुढ़कना शुरू हो जाएंगे जमीन के ऊपर। और लुढ़कते लुढ़कते, क्योंकि इनकी कोई ऐसी गेंद वाली शक्ल तो है नहीं कि आराम से लुढ़कते रहेंगे, गेंद जो है वो लुढ़क करके टूटती तो नहीं है ना, लेकिन पहाड़ तो टेढ़े तिरछे होते हैं, कहीं से एक कोना निकला हुआ है, कहीं से दूसरा कोना निकला हुआ है। अगर वो इतनी तेजी से लुढ़कना शुरू हो जाएंगे ना, तो उनके पत्थर जो है वो टूटना शुरू हो जाएंगे, ठीक है, रेजा रेजा टूटते टूटते छोटे छोटे टुकड़े बन जाएंगे, और छोटे छोटे टुकड़े बनते बनते और छोटे होते होते हत्ता के इतना ज्यादा छोटे हो जाएंगे कि ये रुई के गालों की तरह से हवा में उड़ना शुरू हो जाएंगे, ठीक है। यानी इतना उनका जो मास है ना, इंडिविजुअल टुकड़े का मास इतना कम हो जाएगा और उसका वजन इतना हल्का हो जाएगा कि हवा उनको उड़ाना शुरू कर देगी, ठीक है। तो सराब के लफ्जी मानी जिहाब यानी चले जाने के हैं, क्योंकि सराब उस जो आप जब रेगिस्तान में जाते हैं या आप सख्त गर्मी के मौसम में हाईवे पर सफर कर रहे होते हैं, तो आपको बहुत आगे जो है वो हाईवे के ऊपर पानी नजर आता है, क्या कहते हैं उसको अंग्रेजी में, मिराज, MIRAGE, मिराज कहते हैं उसको, नजरों का धोखा, ठीक है। तो वो जो सराब सराब होता है, नजरों का धोखा, उसकी खासियत क्या होती है कि आपकी गाड़ी इतनी तेजी से उसकी तरफ बढ़ रही होती है, लेकिन जैसे जैसे आपकी गाड़ी उसकी तरफ बढ़ रही होती है वैसे वैसे वो भी आगे जा रहा होता है, ठीक है ना। ऐसा नहीं होता कि आपकी गाड़ी जो है वो बिलाखिर उस पानी के ऊपर पहुंच जाएगी, वो कभी भी पानी पर नहीं पहुंचेगी, इसलिए कि वो पानी है ही नहीं, वो तो निगाहों का धोखा है, तो उसको सराब कहते हैं। लेकिन सराब कहते क्यों है, क्योंकि सराब के मानी है जहाब यानी चले जाने के, जहाबा यजहबू जहबन फहुआ जाहिबुन, ठीक है। तो जहाब यानी चला जाना, जंगल का वो रेत जो दूर से चमकता हुआ पानी की सूरत में नजर आता है, जंगल से यहाँ पर मुराद इनकी सहरा है, ठीक है, क्योंकि सहरा के अंदर आपको ऐसे नजर आता है गर्मी की, इसका खास ताल्लुक जो है वो सन यानी सन की रेस के साथ इसका ताल्लुक होता है। जंगल के अंदर जिसको कि हम जंगल कहते हैं ना, दरख्तों वाली जगह, तो दरख्तों वाली जगह पर ना यानी सूरज की शुआएं जमीन तक नहीं पहुंचती, क्योंकि दरख्तों के पत्ते सूरज की शुआओं को जमीन तक पहुंचने से रोक देते हैं, तो इस वजह से यहाँ पर वो जंगल मुराद नहीं है, बल्कि यहाँ पर बयाबान मुराद है, सहरा वाली जगह मुराद है, यहाँ पर कि सूरज की शुआएं बराह रास्त जमीन तक पहुंच रही हैं। तो इसको भी सराब इसी बिना पर कहते हैं कि वो करीब पहुंचते ही नजर से जाता रहता है। तो यहाँ पर इस आयत में सराब का मतलब जिहाब ही है कि तरफ ये जो पहाड़ है ना ये चलना शुरू हो जाएंगे। इन्ना जहन्नमा कानत मिरसौदा, मिरसौद वो जगह जहां बैठकर किसी की निगरानी या इंतजार किया जाए। जहन्नम से मुराद उस जगह जसर, जसरे जहन्नम यानी पुले सिरात है, पुले सरात है, ठीक है। जसर कहते हैं पुल को, ब्रिज को। तो जहन्नम के अंदर जो ब्रिज है ना, यानी वो ब्रिज ये जहन्नम के अंदर नहीं है, ये है तो जहन्नम के बाहर, लेकिन ये वो ब्रिज है कि जिस ब्रिज के नीचे जहन्नुम है, इस वजह से इसको जसरे जहन्नुम कहते हैं, इसके नीचे जहन्नुम है। इसके जो स्टार्टिंग पॉइंट है जहां से लोग इसके ऊपर चढ़ेंगे, इस ब्रिज के ऊपर स्टार्टिंग पॉइंट कौन सी जगह है? मैदान हशर, ठीक है, और इसके एंडिंग पॉइंट पर क्या है? जन्नत। लेकिन इसके नीचे क्या है? जहन्नुम, ठीक है, इसको पुले सराब भी कहते हैं। यहाँ सवाब देने वाले और अजाब देने वाले दोनों फरिश्ते इंतजार करते होंगे। अहले जहन्नुम को अजाब के फरिश्ते पकड़ लेंगे और अहले जन्नत के साथ सवाब के फरिश्ते उनको उनके मकाम पर पहुंचा देंगे। ठीक है, अब ये जो इबारत लिखी है तो ये बज़ाहिर ये भी डिफरेंट लगती है, क्योंकि अब तक हम क्या सुनते आ रहे थे कि ये जो पुले सरात है ये खुद बाल से भी ज्यादा बारीक और तलवार से भी ज्यादा तेज होता है। ठीक है, तो इसके ऊपर जो लोग चलेंगे तो जिनका अल्लाह ताला की तरफ से मुकद्दर होगा कि उन्होंने गुजर जाना है इसके ऊपर से, तो बेशक बाल से भी ज्यादा बारीक हो, तलवार से भी ज्यादा तेज हो, वो लोग फिर भी इसके ऊपर से गुजर जाएंगे। भाई अल्लाह की मर्जी, अल्लाह ताला किसी को तलवार के ऊपर चलाना चाहे क्यों नहीं चला सकते। ठीक है, तो अब उसमें रफ्तारें होंगी, कोई जो है वो बिजली किसी तेजी से गुजर जाएगा, कोई घोड़े की रफ्तार से गुजर जाएगा, कोई ऊंट की रफ्तार से गुजर जाएगा, कोई पैदल भागने यानी जो पैदल कोई भाग रहा हो उस रफ्तार से गुजर जाएगा, कोई जो है वो पैदल चलने की रफ्तार से गुजरेगा, कोई सिरकता गुजरेगा। ठीक है ना, देखें जितने भी गुजरेंगे ये सारे के सारे मुत्तकी लोग होंगे, ठीक है ना, तकवा रखने वाले लोग होंगे, क्योंकि अल्लाह ताला ने कुरान के अंदर क्या फरमाया इस मौके के बारे में कि इम मिन कुम इल्ला वारिदुहा, कि तुम में से कोई भी नहीं है जो इसके ऊपर से ना गुजरे, जो इसके ऊपर वारिद ना हो, कोई भी ऐसा नहीं है तुम में से। इम मिनकुम इल्ला वारिदुहा कान अला रब्बिका हतमम मक्दिया, ये तुम्हारे रब की तरफ से हतमी फैसला है कि ये तो होके रहेगा हरे के साथ। थुम्मा नुनज्जिल लजीना तकौ, उसके बाद हम किसको निजात देंगे इस ऑर्डील से, इस परेशानी से, इस मुसीबत से किसको निजात देंगे? इत्तकौ, ये जिन्होंने तकवा इख्तियार किया होगा। व नजरु ज़ालिमीना फीहा जिसिया, और जो ज़ालिमीन होंगे गुनाह करने वाले होंगे यानी जिन्होंने तकवा इख्तियार नहीं किया तो वो इसके अंदर घुटनों के बल गिर पड़ेंगे। ठीक है, तो अब तकवा जो है वो मिनिमम रिक्वायरमेंट है इस पर से गुजर जाने की। ठीक है, तो तकवा मिनिमम रिक्वायरमेंट तो है लेकिन तकवा के लेवल्स बहुत सारे होते हैं। एक नबी अलैहिस्सलाम का तकवा भी होता है, एक जो है वो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु जैसा तकवा, उमर फारूक रज़ी अल्लाह अन्हु जैसा तकवा डिफरेंट है अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु के तकवे से। ठीक है ना, हजरत शाह वलीउल्लाह मुहद्दिस दहलवी रहमतुल्लाह अलैह का तकवा वो एक अलग तकवा था, और हजरत अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह का तकवा ये एक अलग लेवल का तकवा था। ये क्यों कह रहा हूँ? इसलिए कि हजरत अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह का जब इंतकाल हुआ तो किसी ने उनको ख्वाब में देखा और पूछा उनसे कि भाई क्या बना आपका उसके बाद, क्योंकि ख्वाब में देखने वाले भी तो वही होते थे ना जिनको आखिरत की फिक्र पड़ी होती थी। ठीक है ना, तो ख्वाब में देखने वाले फिर उनसे ये नहीं पूछते थे कि और सुनाई जी आप कोई काम करवाना है आपने यहाँ पे दुनिया में, और इस तरह की बातें नहीं किया करते, फजूल बात, बल्कि ये करते थे कि आगे जाके आपका क्या बना, क्योंकि उनके भी जहन पे यही चीज सवार होती थी कि मेरा क्या बनेगा आगे जाकर के। तो ख्वाब में किसी को देखते थे गुजरे हुए शख्स को तो उसे पूछते थे, तो जब उन्होंने पूछा तो अनवर शाह कश्मीर रहमतुल्लाह अलैह ने फरमाया कि अल्लाह ताला ने मुझे भी अल्लाह ताला ने माफ फरमा दिया, यानी मेरी गलतियों कोताहियों को भी अल्लाह ने माफ फरमा दिया और मुझे वही मुकाम दे दिया इल्म के अंदर वही मुकाम दे दिया जो हजरत शाह वलीउल्लाह मुहद्दिस दहलवी रहमतुल्लाह अलैह को दिया था। ठीक है ना, इल्मी एतबार से, ठीक है, क्योंकि ये इल्म के अंदर बहुत बड़ा इनका मुकाम था अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह का और शाह वलीउल्लाह मुहद्दिस दहलवी रहमतुल्लाह अलैह का बहुत बड़ा मुकाम था। तो फरमाया कि इल्मी एतबार से तो मुझे उन्हीं के बराबर रखा, लेकिन हजरत शाह वलीउल्लाह रहमतुल्लाह अलैह ने बहुत बारीक तकवा इख्तियार किया था और हमने तो मोटा मोटा तकवा इख्तियार किया था, मोटी मोटी बातों के अंदर तकवा इख्तियार किया। तो क्या मतलब कि तकवा के लेवल्स होते हैं, बहुत बारीक तकवा भी होता है और मोटा मोटा तकवा भी होता है। तो जाहिर है कि स्पीड का जो फैसला है कि कितनी स्पीड से गुजरना है ये तकवा के लेवल्स के ऊपर डिटरमिन होगा, लेकिन बहरहाल हर मुत्तकी जो है जिस लेवल का भी उसने तकवा इख्तियार किया हो वो गुजर ही जाएगा, گرے گا نہیں نیچے. لیکن جنہوں نے تقوی اختیار نہیں کیا, بھئی کون ہوتے ہیں جو تقوی اختیار نہیں کرتے؟ مسلمانوں کی بات ہو رہی ہے, کافروں کی تو بات نہیں ہو رہی ہے ابھی, مسلمانوں کی بات ہو رہی ہے. یہ کیسے کہیں گے کہ جی ایک بندے نے تقوی اختیار کیا اور دوسرے نے نہیں کیا؟ کیا فصل ہے ان کے درمیان؟ ہاؤ ڈو یو ڈیفرینشیٹ؟ موٹے پتلے کی تو بات ہو گئی نا, باریک اور موٹا, ٹھیک ہے. تو لیکن سارے ہی متقی ہیں, چاہے وہ موٹا تقوی انہوں نے کیا, چاہے باریک تقوی اختیار کیا, رائٹ. گھوڑے کی رفتار سے باریک والے دوڑ جائیں گے, اور جو موٹے موٹے والے ہیں, ٹھیک ہے, تو پھر وہ جو ہے رینگ رینگ کر کے گزر جائیں گے. لیکن سارے متقی ہیں. لیکن کیسے یہ پتا لگتا ہے کہ کوئی متقی نہیں ہے اور دوسرے کے لیے؟ ہم نے دوسروں کو تو جج نہیں کرنا کہ جی تم متقی ہو تم متقی نہیں ہو, ہم تو اپنے لیے بات کر رہے ہیں نا, تاکہ ہم اپنے لیے فیصلہ کر سکیں کہ کیا میں ہوں یا نہیں ہوں. ایم آئی ان دا رائٹ ڈائریکشن اور ایم آئی ناٹ ان دا رائٹ ڈائریکشن؟ ہاؤ ڈو یو ڈیٹرمن دیٹ؟ شریعت و سنت پر عمل. اچھا جی, ان کو تو گولڈ میڈل دے دیں آپ, انہوں نے ایسا جواب دیا ہے جو کہ کسی کے ذہن میں نہیں آ سکتا. ارے بھائی, یہ کوئی تھوڑی پوچھ رہے ہیں آپ سے. اتنا اسٹریٹ فارورڈ سوال اگر ہوتا تو میں پوچھتا ہی نا یہ سوال. جی, کیا فصل ہے؟ بہت آسان بھی ہے اس کا جواب, اسٹریٹ فارورڈ بے شک نہ ہو لیکن مشکل نہیں ہے اس کا جواب. اگر غور سے بات سنتے ہیں اور ذرا اپنے دماغ شریف کو استعمال بھی کرتے ہیں, بڑوں سے پوچھ کر چلنا. چلیں ٹھیک ہے, یہ ایک جواب کہہ سکتے ہیں. اور کوئی جواب؟ تقوی اختیار کرنا اتنا مشکل کام ہے نہیں جتنا ہم سمجھتے ہیں, ٹھیک ہے, یہ بڑا آسان کام. تو پھر کیسے بھائی ہمارا تو یہی معاملہ ہے نا کہ ہم رینگ کے ہی گزر جائیں, بس ہم گزر جائیں کسی طریقے سے, بھائی ہمارے لیے تو یہی بہت بڑا چیلنج ہے کہ گرے بغیر گزر جائیں, ڈبکی لگائے بغیر گزر جائیں جہنم میں سے, بھائی. تو ہم جیسے کیسے یہ کام کر سکتے ہیں؟ کیا اللہ تعالیٰ نے بہت مشکل بنا دیا ہمارے لیے, ناممکن بنا دیا, کوئی ایسی محیر العقول قسم کی جو عقل میں بات نہ آئے ہمارے کہ جی کیسے تقوی اختیار کر سکتے ہیں؟ ان اچیویبل ٹارگیٹ ہمارے رب نے ہمارے لیے کوئی ان اچیویبل ٹارگیٹ بنا دیا؟ نہیں, ایسا بالکل بھی نہیں ہے, ٹھیک ہے. تقوی اختیار کرنا بہت آسان کام ہے گناہوں کو چھوڑ کر. یہ تو آپ نے سب سے مشکل کام بتا دیا نا, گناہوں کو چھوڑ دینا, یہ تو سب سے مشکل کام ہو گیا. حرام اور حلال کی فکر کرنا. اچھا ٹھیک ہے, فکر کا لفظ ایک اچھا جواب ہے ویسے, سیرت صراط المستقیم پہ چل کر. اچھا, اور کوئی؟ ایک لفظ میں بھی اس کا جواب ہو سکتا ہے, ایک لفظ میں بھی آپ اس کا جواب دے سکتی ہیں اگر تفصیل میں نہ بھی جائیں تو, ٹھیک ہے. وہ لفظ کیا ہے؟ توبہ کرنے والے. توبہ, ٹھیک ہے, توبہ جو ہے نا یہ تقویٰ ہے. اور توبہ کا مطلب کیا ہوتا ہے؟ چلیں یہ بتا دیں کم از کم, توبہ کا کیا مطلب ہوتا ہے؟ جی, نادم ہونا. کیونکہ نبی رسول اللہ صلی اللہ علیہ وسلم نے فرما دیا الندم توبتن, ٹھیک ہے, ندم توبتن, ندامت, ٹھیک ہے. تو کیا مطلب سمجھ میں آتا ہے؟ کہ جو اپنے گناہوں پر نادم ہوتا رہتا ہے نا وہ تائب ہوتا ہے, وہ توبہ کرنے والا ہوتا ہے, ٹھیک ہے. گناہوں پر نادم ہونے والا وہ توبہ کرنے والا ہوتا ہے, اور جو توبہ کرنے والا ہوتا ہے وہ اللہ کا محبوب ہوتا ہے, اور اللہ تعالیٰ اپنے محبوبوں کو جہنم میں نہیں ڈالا کرتے، اللہ تعالیٰ اپنے محبوبوں کو جہنم میں نہیں ڈالا کرتے، ٹھیک ہے نا، اتائب حبیب اللہ. تو پھر ہم کیوں نہیں کر پاتے بھائی اتنا آسان کام، ہم سارے کے سارے جنت میں کیوں نہیں جا پاتے، کیوں اپنے آپ کو مستحق جنت بنانا ہمارے لیے اتنا مشکل ہو جاتا ہے؟ اتنا آسان کام اپنے گناہوں پر نادم اور شرمندہ ہونا. یعنی کھلے صراط پر سے جو گزرنے والے لوگ ہوں گے نا، یہ سارے کے سارے توبہ کرنے والے لوگ ہوں گے، ٹھیک ہے نا، یہ سارے وہ لوگ ہوں گے جو اپنی غلطیوں کوتاہیوں پر اللہ تعالیٰ سے معافی مانگنے والے، شرمندہ ہونے والے، نادم ہونے والے لوگ ہوں گے. تو اب کون بچ گئے، کون بچ گیا اب اس کے بعد؟ ذرا جواب دے دیں، آسان سا جواب ہے، جتنے نادم ہونے والے ہوں گے سارے گزر جائیں گے، سارے گزر جائیں گے، بچے گا کون یہ بھی بتا دینا، کون بچ گیا اب؟ جو غلطی تسلیم نہیں کرتے. بھئی اتنا سا بول دیں اگر، جو نادم نہیں ہوتے، جو نادم نہیں ہوتے، رائٹ، گناہ کو گناہ مانتے نہیں ہیں، سمجھنے کی مسئلہ نہیں ہے، مانتے نہیں ہیں، ٹھیک ہے، کیونکہ اللہ تعالیٰ ان تک پیغام تو پہنچوا دیتے ہیں مولویوں کے ذریعے سے، ٹھیک ہے نا، گھر میں کوئی مولوی پیدا کروا دیتے ہیں، خاندان میں کوئی مولوی پیدا کروا دیتے ہیں، ٹھیک ہے نا، محلے پاس پڑوس میں کوئی مولوی پیدا کروا ہی دیتے ہیں، یہ اللہ تعالیٰ کا کام ہے، اللہ تعالیٰ کرتے ہیں اپنا کام، ٹھیک ہے نا، کسی نہ کسی مولوی کے ذریعے سے ان تک گناہ کی جو پہچان ہے نا وہ پہنچوا دیتے ہیں اللہ تعالیٰ، لیکن یہ مولوی کی ماننے سے انکار کر دیتے ہیں، یہ مولوی کی ماننے سے انکار کر دیتے ہیں، نادم نہیں ہوتے، جسٹیفائی کرتے ہیں اپنے گناہ کو، جسٹیفائی کرتے ہیں اپنے گناہ کو، ٹھیک ہے نا، یہ جو شخص ہے نا جو جسٹیفائی کرتا ہے اپنے گناہ کو، حالانکہ اللہ تعالیٰ نے اس تک پیغام پہنچوا دیا کسی مولوی کے ذریعے سے، کیونکہ ہمارا واسطہ تو مولویوں سے ہی ہے نا، ہمارا واسطہ پیغمبروں سے تو ہے نہیں، ٹھیک ہے نا، تو پیغمبر کا نام کیوں لے بھائی، جب کبھی واسطہ ہی نہیں پڑا ہمارا پیغمبر سے، نبی علیہ السلام کا بھی واسطہ پڑا آپ کا نہیں پڑھا نا، رائٹ، اور قرآن کے اندر کیا لکھا ہے تو ہمارے ویسے ہی سمجھ میں نہیں آتا. تو جو پیغام ہم تک پہنچتا ہے وہ تو مولوی کے ذریعے سے پہنچتا ہے نا، چاہے وہ داڑھی والا ہو یا داڑھی والا نہ بھی ہو، کچھ بغیر داڑھی کے بھی تو مولوی ہوتے ہیں نا، ٹھیک ہے، تو پیغام اللہ تعالیٰ پہنچوا دیتے ہیں کسی نہ کسی ذریعے سے، لیکن ماننے سے انکار کر دیتے ہیں اور اس کو جسٹیفائی کرنا شروع ہو جاتے ہیں. یہ شخص جو ہے تائبین کی فہرست سے خارج ہو جاتا ہے، یہ توبہ کرنے کی فہرست والوں کی فہرست میں داخل نہیں ہو سکتا، ٹھیک ہے نا، یہ شخص توبہ کرنے والوں کی فہرست میں داخل نہیں ہو سکتا، اور جب یہ توبہ کرنے والوں کی فہرست میں داخل نہیں ہو سکتا تو پھر کیا ہوگا؟ پھر اس کے بعد پھر کل اثرات کے اوپر آگے گزرنا جو ہے وہ اس کے لیے ممکن نہیں ہوگا. اب یہاں پر جو فرمایا کہ جی فرشتے وہ آگے پہنچا دیتے ہیں اور فرشتے جو ہے وہ نیچے گرا دیتے ہیں، تو بھئی یہ جتنے کام ہیں، وہ کٹنے والا کام، تلوار کی جو دھار سے تیز جو پل ہے اس کے اوپر کٹنا، تو یہ کٹنے والا کام جو ہے یہ فرشتے کریں گے. گویا کہ چھری کے اوپر آپ اپنا پیر رکھ دیں لیکن ہو سکتا ہے چھری آپ کا پیر نہ کاٹے، تو اب کوئی بندہ آئے اور آ کر کے آپ کے پیر کو چھری کے اوپر رگڑنا شروع کر دے، اب اس کے رگڑنے کی وجہ سے آپ کا پیر کٹ گیا، چھری نے نہیں کاٹا بلکہ رگڑنے والے نے پھر آپ کا پیر کاٹا نا چھری کو استعمال کرتے ہوئے. بالکل اسی طریقے سے پورے سرات تو موجود ہے تلوار کی دھار سے تیز، رائٹ، لیکن جو متقی ہیں ان کو یہ پورے سرات خود نہیں کاٹ رہا، کیونکہ فرشتے جو ہے وہ ان کو کسی طریقے سے سپورٹ کر کے، کسی طریقے سے ان کو ہاتھوں سے پکڑ کر کے، یا ان کو جو ہے وہ اپنے باہوں میں لے کر کے کسی طریقے سے اس تلوار کے اوپر سے گزر رہے ہوں گے، اور جو متقی نہیں ہوں گے تو فرشتے پھر ان کو رگڑ رگڑ کر کے پھر ان تلوار اس پل صراط کے اوپر کٹوا کٹوا کر کے نیچے جہنم کے سپر گرو بھی تم نیچے جا کر کے، ٹھیک ہے، یا خود ہی پکڑ کر کے پھر نیچے لے کے جا رہے ہوں گے تاکہ جہنم کے اندر ان کے لیے جو الاٹڈ اسپیسز ہیں تو ان الاٹڈ اسپیسز کے اندر تک ان کو پہنچا دیا جائے. تو اس طریقے سے اللہ تعالیٰ اپنے فرشتوں کے ذریعے سے سارے کام کرواتے ہیں. تو اس میں اور وہ جو ہم بچپن سے سنتے آ رہے ہیں ان دونوں باتوں کے درمیان کوئی اختلاف نہیں رہا، ٹھیک ہے، یہ اختلاف بھی رفع ہو گیا کہ خود سے کاٹیں گے کہ فرشتے کاٹیں گے. حضرت حسن بصری رحمۃ اللہ نے فرمایا کہ جہنم کے پل پر نگران فرشتوں کی چوکی ہوگی، جس کے پاس جنت میں جانے کا پروانہ ہوگا اس کو گزرنے دیا جائے گا، جس کے پاس نہ ہوگا اس کو روک لیا جائے گا. تو یہ بھی الفاظ کا فرق ہی ہے اس کے اندر. تو اس میں بھی امپلیمنٹیشن ڈیٹیلز جو ہیں وہ کس طرح سے ہوں گی وہ یہاں پر اس والی روایت کے اندر ذکر نہیں ہے. للطاغین مآبا، ظاہر یہ ہے کہ للطاغین مآبا کے متعلق ہے، اور یہ ان جہنم کانت کی دوسری خبر ہے. اب یہ تھوڑی سی اس کے اندر ٹیکنیکلٹی ہے، گرامر کے اعتبار سے بھی ہے، اور اس کے تفسیر میں اچھی خاصی تفصیل ہے جو کہ کم از کم دو پیج تک آگے چلے گی، یعنی یہ پورا پیج اور اگلا پیج بھی. تو پڑھتے ہیں پہلے، پھر اس کے بعد آگے دیکھیں گے. اس طرح معنی دونوں جملوں کے یہ ہوئے کہ جسر جہنم تو ہر نیک و بد کے لیے انتظار گاہ ہے، ٹھیک ہے، کیونکہ ان جہنم کانت مرسادا، تو مرسادا تو وہ ہر ایک کے لیے، چاہے وہ نیک ہو چاہے وہ یعنی بد ہو، کیونکہ ہر ایک نے وہاں تک پہنچنا ہے، سبھی کو اس کے اوپر سے گزرنا ہے. اور جہنم طاغین کے لیے مستقر اور ٹھکانہ ہے. مستقر کا مطلب بھی ٹھکانہ ہی ہوتا ہے، ٹھہرنے کی جگہ، اور ٹھکانے کا مطلب بھی ٹھہرنے کی جگہ ہی ہوتا ہے. طاغین طاغی کی جمع ہے، طغیان سے مشتق ہے، جس کے معنی ہے سرکشی، اور طاغی جس کے معنی ہے سرکشی. ایک منٹ اس کو تھوڑا سا اور پڑھ لیتے ہیں، ٹائم تقریباً ختم ہونے والا ہے، لیکن چند منٹ ایکسٹرا لے لیں گے انشاءاللہ. تو طاغین کے بارے میں بات ہو رہی تھی کہ طاغین طاغی کی جمع ہے، طغیان سے مشتق ہے. طغیان کا مطلب ہوتا ہے جیسے طوفان، سٹارم انگریزی میں اس کو کہتے ہیں، جس کے معنی ہے سرکشی. اور طاغی اس شخص کو کہا جاتا ہے جو سرکشی اور نافرمانی میں حد سے گزر جائے، ٹھیک ہے. جیسے سمندر میں جب طغیانی آتی ہے، سٹارم آتا ہے، تو اس کا مطلب کیا ہوتا ہے کہ سمندر کی جو باؤنڈریز ہوتی ہیں، جو لمٹس ہوتی ہیں نا، کہ جہاں سے پانی آگے نہیں جاتا، تو جس وقت طغیانی آتی ہے تو سمندر اپنے اس لمٹ سے آگے چلا جاتا ہے. سمندر عمومی طور پر پرسکون ہوتا ہے، ایون سمندر کے درمیان میں بھی اگر آپ دیکھیں تو عمومی طور پر پرسکون ہوتا ہے، لیکن جس وقت یعنی اس کی ایک اپر لیئر بھی بنی ہوئی ہوتی ہے کہ یہ اس کی اتنی ہائٹ ہے، سمندر کی اتنی ہائٹ، جس کو سی لیول بھی کہتے ہیں. جب طغیانی آتی ہے تو اس کی لہریں ایون سمندر کے اندر بھی اتنی اونچی اونچی اٹھنی شروع ہو جاتی ہیں کہ وہ اپنے لیول سے کراس کر جاتا ہے، اور ساحل کے اوپر وہ اپنے ساحلی باؤنڈری سے کراس کر کے جو ہے وہ زمین پہ پہنچ جاتا ہے، ٹھیک ہے. تو اسی کو طغیانی کہتے ہیں. اسی طریقے سے طغیانی یعنی طاغی اس انسان کو کہتے ہیں کہ جو اللہ تعالیٰ نے جس کی باؤنڈریز جو بنائی ہیں، اللہ تعالیٰ نے انسان کی جو باؤنڈریز بنائی ہیں نا، کہ تم یہ کام کر سکتے ہو، اس کے آگے نہیں کر سکتے، تو وہ ان باؤنڈریز کو کراس کر جاتا ہے. اسی وجہ سے اس کو طاغی کہا جاتا ہے، اور سرکش کا لفظ بھی اسی لیے کہا جاتا ہے کیونکہ ایسا شخص جو ہوتا ہے اس کا سر جو ہوتا ہے نا وہ کش ہوتا ہے، یعنی اس کے اندر کچھ نشہ وشہ ہوتا ہے، کوئی خرابی ہوتی ہے اس کے سر کے اندر. ادروائز کوئی اچھی عقل رکھنے والا شخص طغیانی کر نہیں سکتا کہ اپنے رب کی ایسی نافرمانی شروع کر دے. اسی وجہ سے اس کو فارسی میں اور اردو میں سرکش کہا جاتا ہے. تو اس شخص کو کہا جاتا ہے جو سرکشی اور نافرمانی میں حد سے گزر جائے، اور یہ جب ہی ہو سکتا ہے جب کہ وہ ایمان ہی سے نکل جائے. حد سے گزر جانے کا مطلب یہی ہے کہ وہ کوئی کفر والا کام کر جائے. اس لیے طاغین سے مراد اس جگہ کفار ہوں گے، ٹھیک ہے. یہ ایک انہوں نے پاسبلٹی بتائی ہے، ایک انڈرسٹینڈنگ بتائی ہے اس بات کی، ٹھیک ہے، کہ بھائی حد سے نکل جانے والا کافر ہی ہو سکتا ہے. تو اس وجہ سے یہاں پر طاغین مآبا میں کفار مراد ہوں گے، کہ جہنم جو ہے وہ کفار کا ٹھکانہ ہے. لیکن یہ بھی احتمال ہے کہ اس سے مراد وہ بدعقیدہ گمراہ مسلمانوں کے فرقے ہوں جو قرآن و سنت کی حدود سے نکلے ہوئے ہیں، اگرچہ صراحتاً انہوں نے کفر اختیار نہیں کیا، جیسے روافض، خوارج اور معتزلہ وغیرہ. روافض جو ہے یہ ایک ٹیکنیکل ٹرم ہے، روافضی کی جمع روافض ہوتا ہے، اور یہ شیعوں کو کہا جاتا ہے، ٹھیک ہے. تو صراحتاً انہوں نے کفر اختیار نہیں کیا، یعنی انہوں نے یہ نہیں کہا کہ نہیں اللہ تعالیٰ ایک نہیں ہے، یا انہوں نے یہ نہیں کہا کہ نبی علیہ الصلوۃ والسلام اللہ کے رسول نہیں ہیں، ठीक है, या इस किस्म का ना कोई बहुत ही यानी फंडामेंटल किस्म का उन्होंने कुफर इख्तियार नहीं किया, के इनकार नहीं किया उन्होंने इन चीज़ों का, ठीक है, जो कि बुनियाद यानी जैसे उन्होंने वो जो सात चीज़ें होती हैं, फरिश्ते, आसमानी किताबें, रसूल, ज़ाहिर अल्लाह ताला की ज़ात, और क़यामत का कायम होना, और तकदीर का, और क़यामत के दिन का उठने होने का, लेकिन कुरान सुन्नत की हदूद से वो निकले हुए हैं क्योंकि उनकी बहुत सी बातों का उन्होंने किसी ना किसी तरीके से जो है वो इनकार किया हुआ है, किसी ना किसी दर्जे में उन्होंने उसकी खिलाफ वर्जी करी हुई है। ठीक है, चले मेरे ख्याल में क्लास यहाँ रोक देते हैं क्योंकि कोई सवाल नहीं है तो क्लास खत्म करते हैं। अस्सलाम वालेकुम।